सँगै बस्दा दादा दिदी हजुर बारामा स्कुलमा झै कति धेरै सिक्ने कुरा घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ भान्सातिर आमालाई काम सघाएनी हुन्छ चराहरू घर नजिकै चिरिबिरी गर्छ गाई बस्तुलाई नानी बाबु कति मन पर्छ घरको सफाई बारीको घाँस काटे पनि हुन्छ ठुलासँग मनका कुरा साटे पनि हुन्छ चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला प्रतिभालाई देखाउन गर्न हुन्न ढिला
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाइ
प्यारा भाइ बहिनीहरू नमस्कार सन्चै हुनुहुन्छ
रेडियो बाल सिकाइ कार्यक्रमको 108 अङ्कमा तपाईँहरूलाई स्वागत छ यो कार्यक्रम देशभरका बालबालिकाको सिकाइमा टेवा पुर्याउन तयार पारिएको हो
यो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ नौलो तथा सृजनात्मक क्रियाकलापहरू प्रस्तुत गर्ने उद्देश्य राखेको छ यो कार्यक्रम रातोबङ्गला फाउन्डेसन रातोबङ्गला स्कुलको साझेदारी कार्यक्रम आरबीपप को संयुक्त प्रयासमा सञ्चालन गरिएको हो
आजको हाम्रो पहिलो तथ्य माकुराको बारेमा भाइ बहिनीहरू तपाईँहरूले माकुरा त देख्नु भएकै होला माकुरा अन्टार्क्टिका महाद्वीप बाहेक संसारको जुनसुकै स्थानमा पाइन्छ माकुराका लगभग 40,000 प्रजाति छन् अधिकांश माकुराहरू मानिसहरूको लागि घातक हुँदैनन् तर ब्राजिलियन वान्डरर र ब्ल्याक विडो नामक माकुराले मानिसलाई पनि मार्न सक्छ
माकुरा देखिको डरलाई अरानको फोबिया भनिन्छ माकुराको अस्थिपञ्चर शरीरको बाहिरी भागमा हुन्छ माकुराको नाक र कान हुँदैन एउटा वयस्क माकुरीले 2000 अण्डा पार्न सक्छन् माकुराले गुरुत्वबल नभएको ठाउँमा पनि आफ्नो जालो बुन्न सक्दछन् जाइन्ट बर्ड इटिङ स्पाइडर संसारको सबैभन्दा ठूलो माकुरा हो जुन हामीले खाना खाने थाल जत्रो आकारसम्मको हुन्छ साधारणतया माकुरीका 6 आँखा हुन्छन् तर कुनै कुनै प्रजातिका 8 हुन्छन् माकुराले ठोस खाना खान सक्दैन
आजको अर्को तथ्य अधिक वर्ष वा अंग्रेजीमा लिप इयरको बारेमा पृथ्वीले सूर्यलाई परिक्रमा गर्न 365 दिन 5 घण्टा 48 मिनट 46 सेकेण्ड लाग्दछ यसरी 365 दिनको 1 हुने र बाँकी रहेको समय प्रत्येक 4 24 घण्टा अर्थात 1 बढ़ी हुन जाँदा 366 दिनको 1 हुन पुग्दछ यही 366 दिनको वर्षलाई अधिक वर्ष या लिप इयर भनिन्छ यस अधिक वर्षमा 28 दिनको फेब्रुअरी महिना 29 दिनको हुन पुग्दछ
भाइ बहिनीहरू आज हामी शारदा रमण नेपालद्वारा लिखित कथा मित्रता वाचन गर्दैछौ सुधा ओझाको आवाजमा सुनौ कथा मित्रता
मित्रता शारदा रमण नेपाल भारद्वाज ऋषिका छोरा द्रोण र पाञ्चाल नरेश पृषदका छोरा यज्ञसेन द्रुपद एउटै गुरुकुलमा पढ्थे यी दुईका बीच प्रगाढ मित्रता थियो उनीहरू सँगै पढ्थे सँगै अभ्यास गर्थे सँगै खान्थे सँगै विश्राम गर्थे उनीहरू फुर्सदमा मन खोलेर कुरा गर्थे कुरै कुरामा एकपटक राजकुमार द्रुपदले भने मित्र द्रोण म पाञ्चाल देशको राजा भएपछि सिंहासनको सुख भोग तिमीसँग पनि बाँड्छु आधा राज्य म तिमीलाई नै दिन्छु यो मेरो प्रतिज्ञा हो समय बित्दै गयो पढाइसकेर राजकुमार द्रुपद आफ्नो देश पाञ्चाल फर्के द्रोणको कृपीसँग विवाह भयो अश्वत्थामा जन्मे यी दिनहरू द्रोणको परिवारमा दुःख दरिद्रताका दिन थिए गोठमा एउटा दुहुने गाईसम्म थिएन बालक अश्वत्थामा दुध दुध भन्दै रुन्थे छिमेकी ऋषि कुमारहरू अश्वत्थामालाई देखाइ देखाइ दुध खान्थे एकपटक कतैसम्म भयो भने छिमेकी ऋषि कुमारहरूले पानीमा पिठो खोलेर अश्वत्थामालाई दिए सेतो देखिएपछि अश्वत्थामाले दुध ठाने ई मैले पनि दुध पाएँ भन्दै हाँस्दै नाच्दै पानी खान थाले यो देखेर द्रोण र कृपीलाई साह्रै दुःख लाग्यो। एउटा दुहुने गाई पाउँछु कि भनेर द्रोण धेरैतिर घुमे, कतै पाएनन्। त्यसै ताका द्रोणले युधर्षि परशुरामले सर्वस्व दान गर्दैछन् भन्ने सुने। द्रोण घरबाट कसौँ टाढाको महेन्द्र पर्वत पुगे। परशुरामले उनी पुग्नु अघि नै सर्वस्व दान गरिसकेका थिए। द्रोणलाई दुःखी देखेर परशुरामले भने, मसँग अब यो शरीर र शस्त्रार्थ विद्या मात्र बाँकी छ, तपाईँलाई म के दिउँ, के लिनुहुन्छ? गुरु, मलाई तपाईँसँग भएको शस्त्रास्त्र विद्या दिनुहोस्, त्यो नै मेरा लागि ठुलो उपलब्धि हुनेछ। द्रोणले भने, हुन्छ, यो मेरा लागि पनि सौभाग्यको कुरा हो। ल, प्रयोगशालामा आउनुहोस्, शिक्षण सिकाइ सुरु गरिहालौँ। परशुरामले खुसी हुँदै भने, द्रोणलाई सिक्न समय लागेन, थोरै दिनमै उनी शस्त्रास्त्र विद्यामा पारङ्गत भए। ठिक त्यसै समयमा उत्तर पाञ्चालमा एकेसेन द्रुपद राजा भएको खबर आयो। द्रोणले द्रुपदसँग गुरुकुलमा भएका कुरा झलक्क सम्झे। मनमा आशाको नयाँ सूर्य उदायो। पत्नी कृपी र छोरा अश्वत्थामालाई लिएर द्रोण रातारात पाञ्चाल पुगे। खुसीले गदगद हुँदै उनले राजा द्रुपदलाई भेटे। उनले मुसुक्क हाँस्दै भने, मित्र द्रुपद, चिन्नुभयो, म तपाईँको सहपाठी मित्र द्रोण। यी मेरी श्रीमती कृपी र यो मेरो छोरो अश्वत्थामा हो। म तपाईँसँगको प्रगाढ मित्रता र तपाईँले त्यति बेला दिनुभएको वचन सम्झेर सपरिवार आएको छु। हामी अहिले निकै असजिलामा छौँ, परिवार पाल्न पनि धौ धौ परेको छ। द्रोणका कुरा सुनेर द्रुपद रिसाए। उनको अनुहार गुराँस जस्तै रातो भयो। उनले द्रोणको अनुहारमा क्वारक्वार्ट हेर्दै भने, म सिंहासनमा विराजमान राजा, तिमी दरिद्र बाहुन, म कसरी तिम्रो मित्र? मित्रता त पद प्रतिष्ठा ज्ञान धन शक्ति सबै स्तर बराबर भएकाहरूसँग मात्र हुन्छ। तिमी त सामान्य ज्ञान र शिष्टता पनि नभएका रहेछौ, बुझ्यौ? बालापनमा गुरुकुलमा सँगै बस्दा मैले के भने के भनिन त्यो अहिले सम्झेर हुन्छ? भइगयो, आएछौ, आजको रात बस, टन्न दाल भात तरकारी खाऊ, भोलि बिहानै आफ्नो बाटो लाग। द्रौपदको यो बोली र व्यवहार द्रोणलाई सही नसक्नु अपमान लाग्यो। उनी रन्थनिँदै त्यहीँबाट उठे र बेलुकै हस्तिनापुर लागे। हस्तिनापुरका राजगुरु कृप उनका साला थिए। मनमा नै सोचे, ससुरालमा धेरै दिन त बस्नु हुँदैन, बस्दिनँ, अलि दिन गुपचुप बसेर भविष्यको योजना बनाउँछु, हस्तिनापुरमै पनि केही काम मिल्छ कि? यतिसम्म अपमानित भएँ, अब पनि यस्तै अकिन्चन भएर बाँच्नुको त अर्थै रहेन। हस्तिनापुर पुगेपछि एक दिन छोरालाई लिएर द्रोण टहलिन निस्केका थिए। मैदानमा राजकुमारहरू जुटेर डन्डी बियो खेलिरहेको देखे। नजिकै चौतारीको डिलमा बसेर द्रोण रमाइलो हेर्न थाले। खेल्दा खेल्दै डन्डी उछिटिएर नजिकैको सुक्खा इनारमा खस्यो। झिक्न खोज्दा राजकुमार युधिष्ठिरको औँठी पनि त्यहीँ खस्यो। राजकुमारहरूले अनेकौँ प्रयत्न गरे तर निकाल्न सकेनन्। मुसुमुसु हाँस्दै हेरिरहेका द्रोण र अश्वत्थामालाई राजकुमार युधिष्ठिरले देखे। को हुन् यी काला अनुहारका हँसिला मानिस? यिनले केही मद्दत गर्न सक्छन् कि भन्ने विचार गरे। उनले नजिकै गएर अभिवादन गर्दै भने, अपरिचित महोदय, म राजकुमार युधिष्ठिर हुँ र मैदानमा खेल्ने यी सबै मेरा भाइहरू हुन्। सुक्खा इनारमा हाम्रो डन्डी खस्यो, इनार निकै गहिरो छ, हामीले निकाल्न सकेनौँ, मद्दत गर्न सक्नुहुन्छ कि? द्रोणले मुसमुसु हाँस्दै भने, मैले तिम्रो डन्डी र औँठी निकालिदिएँ भने मलाई भोज खुवाउँछु, किन नखुवाउनु, भव्य भोज खुवाउँछौँ, युधिष्ठिरले भने। द्रोण उठेर इनारको डिलमा गए, अश्वत्थामा पनि सँगै गए। सबैका अगाडि द्रोणले अनौठो शस्त्र कौशल प्रयोग गरे। उनले सजिलैसँग डन्डी र औँठी लिएर निस्के। राजकुमारहरू आश्चर्यचकित भए। युधिष्ठिरले दगुर्दै गएर पितामह भीष्मलाई सबै विवरण सुनाए र भने, पितामह, ती अचम्मका मानिस अहिले पनि चौतारीमा बसिरहेका छन्। हो र? भीष्मले मनमनै निश्चित गरे। यी अवश्य पनि भारद्वाज पुत्र द्रोण हुनुपर्छ। तुरन्तै उठेर युधिष्ठिरसँगै भीष्म पनि चौतारीमा पुगे। उनले द्रोणलाई विशेष आदर साथ घरमा लिएर आए। आतिथ्य समान बसे भीष्मले भने, महोदय द्रोण, तपाईँसँग यसरी भेट्न पाउनु हाम्रो लागि ठुलो भाग्योदयको सूचक हो। हामीमाथि कृपा गर्नुहोस्, तपाईँ यस साम्राज्यको सम्मानित आचार्य बनेर हस्तिनापुरमा बसिदिनुहोस्। हाम्रा राजकुमारहरूलाई शस्त्रास्त्रको प्रशिक्षण दिनुहोस्। यस साम्राज्यलाई आफ्नै सरह ठान्नु भए हुन्छ, हामी तपाईँलाई सम्मान दिन्छौँ। हुन्छ, तपाईँको प्रस्ताव मलाई स्वीकार छ, द्रौणले भने। यति भएपछि छोरा अश्वत्थामाको दुध खाने रहर पनि पूरा हुने भयो। द्रौण अब आचार्य द्रौण भए। कौरव पाण्डव राजकुमारहरूलाई शस्त्रास्त्र सिकाउन थाले। अर्जुनको लगनशीलता र हस्तकौशल बेजोडको थियो। सिक्यौं, खेल्यौं, खायौं र बस्यौं, पछि तपाईँ राजा हुनुभयो। ऐश्वर्यको मात लाग्यो, घमण्डले उन्मत्त हुनुभयो, मसँगको मित्रता बिर्सनु भयो, वचनबद्धता बिर्सनु भयो, मेरो अपमान पनि गर्नुभयो। तपाईँको त्यही घमण्ड तोड्नका लागि मैले तपाईँबाट राज्य खोज्नु परेको हो। अहिले तपाईँ पराजित हुनुहुन्छ र मेरो बन्धनमा हुनुहुन्छ। म अझै पनि तपाईँसँग मित्रता चाहन्छु। अहिले तपाईँ अकिन्छन्, म सत्तासीन, हामी बराबरी स्तरमा छैनौँ। मित्रता त बराबरीका बिचमा मात्र हुन्छ होला, होइन? यसै भएर म तपाईँलाई पाञ्चाल राज्य आधा फिर्ता दिन्छु, हुन्छ? यज्ञसेन द्रुपदको आँखा झुक्यो, पसिनै पसिना भए, केही बोलेनन्। आचार्य द्रोणलाई लाग्यो यति भएपछि यिनको घमण्ड हरायो कि यसभन्दा बढी केही गर्दिन। आचार्य द्रोण आसनबाट उठे, उनले सरासर गएर द्रुपदको बन्धन खोले, उठाएर अङ्कमाल गरे, उचित सम्मान साथ विदा गरे। द्रुपद भने बाटोभरि र आफ्नो राज्यमा पुगिसकेपछि पनि शान्त हुन सकेनन्। उनलाई चिन्ता पर्यो। द्रुपदले घमण्डी भएको सजाय पाए। द्रौणले द्रुपदको गल्तीको प्रतिशोध लिएनन्, बरु मित्रतापूर्वक द्रुपदलाई विदा गरी असल व्यक्तिका रूपमा आफ्नो परिचय दिए।
कुरुकुलमा द्रौण र यज्ञसेन द्रौपद बीच कस्तो मित्रता थियो? द्रौण र उनका परिवारको अवस्था कस्तो थियो?
द्रौण परशुरामकोमा किन गए? बालापनका मित्रलाई भेट्न गएका द्रोणलाई राजा यज्ञसेनले के भने?
हस्तिनापुरको खेल मैदानमा के भयो अनि भीष्म पितामहले द्रौणलाई के भने?
द्रोणले हस्तिनापुरमा के गर्न थाले? शास्त्रास्त्र शिक्षाको अन्त्यमा द्रोणले गुरु दक्षिणामा के मागे र किन मागेका होलान्?
आचार्य द्रोणले राजा यज्ञसेन द्रौपदलाई अन्त्यमा के भने?
भाइ बहिनीहरू, आज हामी विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा इटालीका तरबारबाज बिट्राइस भियोको बारेमा चर्चा गर्छौं।
भाइ बहिनीहरू, विश्वका उल्लेखनीय महिलाहरूको बारेमा चर्चा गर्ने यस खण्डमा आज हामी बिट्राइस भियोका बारेमा केही कुराहरू थाहा पाउनेछौँ। बिट्राइस भियोको जन्म सन् 1997 मार्च 4 दिन इटलीमा भएको हो। उनी एक तलवारबाज हुन्। उहाँको भनाइ अनुसार, आई डोन्ट टेक नो फर एन आन्सर, अर्थात् म नाइ भन्ने उत्तर लिन सक्दिनँ। वान्स अपन अ टाइम देयर वाज एन इटालियन गर्ल हु वाज अ फर्मेडेबल फेन्सर। हर नेम वाज बिट्राइस, बट एभ्री वान कल्ड हर बेबे। वाइल शी वाज इन मिडल स्कुल, बेबे बिकम भेरी इल। बाई द टाइम हर पेरेन्ट्स गट हर टु द हस्पिटल, she was fighting for her life. She had contracted meningitis, a severe illness that attacks the brain and spinal cord, and to save her, the doctors had to amputate her legs and her forearms. Bebe was in the hospital for more than 100 days. When she recovered from the surgery, she had one goal in mind, to go back to fencing. Nearly everyone told her it was impossible, but Bebe had a plan. कुनै एक समयमा एक बालिका थिइन् जो डरलाग्दो तलवारबाज थिइन्। उनको नाम बिट्राइस थियो र मानिसहरूले उनलाई बेबे भनेर बोलाउँथे। जब उनी माध्यमिक विद्यालयमा पुगिन्, बेबे अचानक धेरै बिरामी भइन्। उनका अभिभावकले उनलाई अस्पताल पुर्याउँदासम्म उनी आफ्नो जीवनको लागि लडिरहेकी थिइन्। उनलाई मेनन्जाइटिस भन्ने रोग लागेको थियो। यो एक डरलाग्दो रोग हो जसले मस्तिष्क र मेरुदण्डमा चोट पुर्याउँछ। उनलाई बचाउनका लागि चिकित्सकहरूले उनको कुहिनासम्मको दुवै हात र घुँडासम्मको दुवै खुट्टा काटिदिए। बेबे अस्पतालमा सयौँ दिनभन्दा पनि बढी बसिन्। जब उनी शल्यक्रियाबाट मुक्त भइन्, उनले आफ्नो मस्तिष्कमा एउटा लक्ष्य बनाइन्। उनलाई तलवारबाजी गर्न मन थियो। सबैले उनको यो कुरा सम्भव छैन भन्थे, तर बेबेका आफ्नै योजनाहरू थिए। फर्स्ट, सी रिलर्न्ड हाउ टु वक, सावर, open windows and brush her teeth. She even taught her classmates how to use her brand new artificial limbs. Then she strapped her foil to her arm and started training again. As the only wheelchair fencer in the world without arms and legs, Bebe had to invent a technique that would work just for her. After a while, she was ready to try competing again. In a few years, and with the help of two of the most famous fencing teachers in Italy, she became a champion. She won the World Cup in Canada, the European Championship in Italy, the World Championship in Hungary, and the gold medal at the Paralympics in Rio de Janeiro. "To be special," Baby says, "you need to turn your weakness into the thing you are most proud of." सर्वप्रथम उनले हिड्न, नुहाउन, झ्याल खोल्न, दाँत माझ्न जस्ता क्रियाकलापहरू गर्न सुरु गरिन्। उनका हात खुट्टाहरू कृत्रिम थिए, जसलाई उनले आफ्नो कक्षाका साथीहरूलाई पनि चलाउन सिकाइन्। त्यसपछि उनले आफ्नो तलवारलाई आफ्नो पाखुरामा बाँधिन् र आफ्नो तालिम फेरि सुरु गरिन्। उनी संसारमा एकमात्र व्हीलचेयर प्रयोगकर्ता तलवारबाज भइन् जसको हात खुट्टा दुवै थिएन। यसकारण बेबेले तलवारबाजीका लागि धेरै नयाँ प्रविधिहरूलाई अपनाउनु पर्ने भयो। केही समयपछिको अथाह प्रयास र तालिमले उनी फेरि प्रतिस्पर्धा गर्न सक्ने भइन्। केही वर्षपछि इटालीका दुई प्रख्यात गुरुहरूको तालिमले गर्दा उनी फेरि च्याम्पियन भइन्। उनले क्यानाडामा भएको विश्वकप, इटालीमा भएको युरोपियन च्याम्पियनसिप, हङ्गेरीमा भएको विश्व च्याम्पियनसिप र रियो डी जेनेरियोमा भएको प्यारा ओलम्पिकमा स्वर्ण पदक जितिन्। उनी भन्छन्, "विशेष हुनको लागि तपाईँहरूले आफ्नो कमजोरीहरूलाई आफूले सबैभन्दा गर्व गर्ने चिजमा बदल्न सक्नुपर्छ."
कृत्रिम हातखुट्टाका बावजुद बिट्राइस विश्व प्रसिद्ध तरवारबाज बनिन्। उनको जीवनीबाट हामीले के सिक्न सक्छौं?
भाइ बहिनीहरू, आज स्वास्थ्यको खण्डमा बजारमा पाइने पेय पदार्थहरू र यसले हाम्रो शरीरमा पार्ने असरका बारेमा चर्चा गर्दैछौँ।
भाइ बहिनीहरू, तपाईँहरूलाई बाहिर बजारको जुस अनि चिसो पिउने कुराहरू कतिको मनपर्छ? आकर्षक प्याकेट अनि सिसेहरूमा सजाएर राखिएका जुस अनि चिसो पेय पदार्थहरू कस्ता लोभ लाग्दा र खाउँ लाग्छ नि है। तर त्यस्ता पिउने कुराहरूले हामीलाई कस्तो असर गर्छ भन्ने कुरा तपाईँहरूलाई थाहा छ। तपाईँहरूले यस्ता पेय पदार्थहरूको विज्ञापन हेर्नुभएकै होला। गर्मी भएको बेला वा तिर्खा लाग्दा अनि कुनै रमाइलो अवसरमा होस् वा कुनै सफलतामा यस्ता चिसा कुराहरू खानुपर्छ भनेर देखाइन्छ अनि हामी खोजी खोजी त्यस्ता कुराहरू किन्छौँ। यसो गर्नु भनेको हामीले पैसा तिरेर विभिन्न रोगहरू निम्त्याउनु हो नि। हाम्रो शरीरलाई हानि गर्ने रङ, बास्ना, फिज जस्ता धेरै मात्रामा चिनी हालेर यस्ता पेय पदार्थहरू बनाइएका हुन्छन्। तपाईँहरूलाई थाहा छ, यस्तो एक ग्लास पेय पदार्थमा 8 चम्चा चिनी मिसिएको हुन्छ। यिनीहरूलाई ताजा राखिरहन र स्वादिलो बनाउन हानिकारक अम्लहरू पनि राखिएका हुन्छन्। यही अम्लको कारणले हामीलाई यस्ता कुराहरू पिउँदा प्यास मेटिएको जस्तो लाग्छ। तर थाहा छ भाइ बहिनीहरू, यस्ता अम्लहरू त धातुमा लागेको खिया हटाउन प्रयोग गरिन्छ नि। अनि आफै सोच्नुहोस् त, त्यसले हाम्रो शरीरमा कस्तो असर पार्ला। यस्ता चिसा पदार्थहरूमा क्याफिन पनि हुन्छ। क्याफिनले केही क्षणको लागि हाम्रो सम्झने शक्ति बढेको जस्तो लाग्ने, थकाइ मेटिएको जस्तो लाग्ने हुन्छ। तर क्याफिन र धेरै मात्रामा हुने चिनीले हाम्रो शरीरमा भएको क्याल्सियम नष्ट गर्छ र हड्डी खियाउने काम गर्छ। यस्ता पेय पदार्थहरूमा धेरै मात्रामा सोडियम पनि हालेको पाइएको छ, जसको कारण विभिन्न किसिमका रोगहरू जस्तै उक्त रक्तचाप, मृगौलामा, मुटुमा समस्या आदि देखा पर्दछन्। गुलियो र अमिलो भएका यस्ता पेय पदार्थहरूले हाम्रो दाँतलाई पनि नराम्रो असर पार्छ। हाम्रो दाँतमा बाहिरपट्टि हुने इनामेल यस्ता पेय पदार्थहरू धेरै पिउँदा कोतरिन्छ, जसले गर्दा दाँत श्रृङ्ग हुने हुन्छ। दाँत पुवाल पर्ने, दन्त हर्ष अर्थात् जिन्जिभाइटिस नामकको रोग लाग्ने, दाँत झर्ने जस्ता समस्याहरू देखा पर्छन्। भाइ बहिनीहरू, तपाईँहरूले आफ्नो वरपरका बजारमा विभिन्न इनर्जी ड्रिङ्कहरू पनि देख्नु भएको छ होला। इनर्जी ड्रिङ्कहरूले तुरन्त इनर्जी दिन्छ भनेर विज्ञापनमा पनि देखाइन्छ नि। तर वास्तवमा तिनीहरूले त हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा असर पार्दछन्। निन्द्रा नलाग्ने, छटपटी हुने, छिटो थकाइ लाग्ने, कमजोर अनुभव हुने आदि हुन्छ। यिनीहरूले हाम्रो शरीरमा रोगसँग लड्न सक्ने क्षमता पनि कमजोर बनाउँछन्। भाइ बहिनीहरू, हाम्रो स्वास्थ्यमा यति नराम्रो असर पार्ने यस्ता पेय पदार्थहरू पिउनु ठिक होइन भन्ने कुरा पक्कै पनि तपाईँहरूले बुझ्नुभयो होला। आशा छ तपाईँहरूले आफ्ना अभिभावकहरूलाई यस्ता कुराहरू किन्न जिद्दी गर्नुहुने छैन र आफ्ना साथीभाइ तथा परिवारमा यस्ता कुराहरू छलफल गर्नुहुनेछ। अन्तमा त्यस्ता पेय पदार्थहरूको सट्टामा हामीले हाम्रो घरमा सजिलै पाइने कागती पानी, मही पिउन सक्छौँ नि। पुदिना हालेर, मह हालेर पनि हामीले पेय पदार्थ बनाउन सक्छौँ। त्यस्तै बजारमा पाइने बन्द प्याकेटका जुसभन्दा ताजा फलफुलहरू खानु निकै नै फाइदाजनक हुन्छ है। यसरी आफ्नै घरमा र वरपर पाइने पेय पदार्थहरू पिउँदा पैसा पनि धेरै खर्च हुँदैन अनि स्वास्थ्यलाई पनि फाइदा पुर्याउँछ।
आशा छ तपाईँहरूले बजारमा पाइने पेय पदार्थहरू भन्दा आफ्नै घरमा पाइने चीजहरूबाट पेय पदार्थहरू बनाई पिउने गर्नुहुन्छ, साथै अरूलाई पनि यसको लागि प्रोत्साहन गर्नुहुन्छ।
भाइ बहिनीहरू, अन्त्यमा हामी हाम्रो स्कुल गीत सुन्दैछौ। यो गीत सम्झने प्रयास गर्नुहोस् है।
गीत कस्तो लाग्यो? तपाईँहरूले आफ्नो स्कुललाई कतिको माया गर्नुहुन्छ त?
भाइ बहिनीहरू, हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ।
श्रोता वृन्द, आशा छ आजको कार्यक्रम तपाईँहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला। धन्यवाद।